समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार. मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले. आदरणीय श्रोता, आज माघ 2 गते 28 राष्ट्रिय भूकम्प सुरक्षा दिवस. यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै देशभरि मनाइँदैछ. विक्रम सम्वत 1990 साल माघ 2 गते गएको विनाशकारी भूकम्पको सम्झनामा 2055 सालदेखि यो दिवस मनाउन थालिएको हो. नेपालमा विभिन्न समयमा ठूला साना भूकम्पहरू आएको इतिहास छ, जसले गर्दा ठूलो धनजानको क्षति भएको हामीले देख्दै आएका छौं, भोग्दै आएका छौं र सुन्दै आएका छौं. 1990 साल माघ 2 गतेको भूकम्पमा परि 8,819 जनाको ज्यान गएको थियो भने 2,07,248 भन्दा बढ़ी घर तथा सार्वजनिक संरचनाहरू भत्किएका थिए. त्यसै गरी 2072 साल वैशाख 12 गते गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि 8,670 जनाको ज्यान गयो भने 7,00,000 बढ़ी संरचनामा क्षति भएको थियो. यता 2080 साल कार्तिक 17 गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि 157 जनाको ज्यान गएको थियो भने त्यसमा परि 375 जना घाइते भएका थिए. त्यसै गरी ठूलो धनजनको तथा संरचनाको क्षति भएको थियो. जुन अझै हामी भोगिरहेका छौं त्यो सम्झिँदाखेरि पनि हाम्रो चाहिँ मन तरंगित हुन्छ. आज हामी यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ. आजको कार्यक्रममा हामी बारपाक र जाजरकोट भूकम्पको विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ. जुन 2072 सालमा गोर्खामा भूकम्प गएको थियो त्योको अवस्था के छ, बारपाक अझै पनि राम्रोसँग उठ्न सकेको छ कि छैन, यो विषयमा केन्द्रित रहेर कुराकानी गर्न हामीसँग हुनुहुन्छ बारपाक सुलीकोट गाउँपालिका गोर्खाका अध्यक्ष विष्णु प्रसाद भट्ट. अध्यक्ष, स्वागत छ कार्यक्रममा.
धन्यवाद.
अहिले पनि सम्झिँदाखेरि आङ जिरिङ्ग भएर आउँछ. जुन 72 सालमा गोर्खा बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो र आज हामी भूकम्प राष्ट्रिय सुरक्षा दिवस मनाइरहँदाखेरि त्यति बेलाको अवस्थालाई कसरी सम्झिनुहुन्छ? अहिले बारपाक सामान्य अवस्थामा फर्किन सकेको छ कि छैन, के छ स्थिति बताइदिनु न.
यहाँले निकै महत्वपूर्ण प्रश्न गर्नुभयो. म यति बेला बारपाकको बारपाकलाई केन्द्र बनाएर 2072 सालमा आएको भूकम्पलाई सम्झाउँदाखेरि यो निकै हृदय विदारक, निकै कहाली लाग्दो र निकै एउटा प्रलयकारी एउटा चाहिँ विपदको रूपमा मैले सम्झन्छु. विशेष त त्यो बेलामा बारपाक एउटा गाउँमा मात्रै 72 जनाभन्दा धेरै मान्छेहरूको चाहिँ जुन हताहती भयो, घाइते मान्छे कति त्यति नै धेरै मान्छेहरू घाइते भए र घरहरू पुरा रूपमा क्षति भयो. बारपाक भनेको चाहिँ हाम्रो गाउँपालिकाको एक र दुईटा वडा हो. त्यो बाहेक अरू वडाहरूमा पनि ठुलो क्षति भयो. घरहरू 100% जस्तो क्षति भयो, ध्वस्त भयो. यो कारणले गर्दा अब चाहिँ निकै जटिल परिस्थिति बीचबाट गुज्रिएको गाउँपालि हाम्रो चाहिँ जनजीवन हो र त्यो स्थिति अब कहिल्यै नआओस् भन्ने हिसाबले हामीले त्यसलाई सम्झन्छौँ.
मैले जोडेको थिएँ अवस्था सामान्यतर्फ फर्किन सकेको छ कि छैन, पुनर्निर्माण पुनस्थापनाका कार्यहरू अझै बाँकी छ कि पूर्ण रूपमा सम्पन्न भइसकेको हो कि के छ, त्यहाँको वस्तुस्थितिबारे बताइदिनु न.
होइन, अवस्था त यो पुरै सामान्य भइसकेको छ यति बेला. हाम्रो 79% निर्माणका कामहरू, निजी तथा सार्वजनिक निर्माणका कामहरू सम्पन्न भएका छन्। अब एकाध कहीँ कतै कुनै कारणले छलिएका हुन सक्लान्, तर अब चाहिँ जो भूकम्पको कारणले पुनर्निर्माण भन्ने सन्दर्भ चाहिँ अहिले बाँकी छैन. बारपाक गाउँ अहिले एउटा नयाँ उत्साह र जागरका साथ एउटा पुनर्निर्मित भइसकेको छ.
हजुर, नेपाल देश भूकम्पी जोखिममा परेको विज्ञहरूले बताइरहेका छन्, यी समाचारहरू पनि हामी सुन्ने गरेका छौं, पढ्ने गरेका छौं. पछिल्लो समय बारपाकले यस्ता भूकम्पी जोखिम भएका ठाउँहरूलाई दिन खोजेको दिएको सन्देश के हो बताइदिनु.
यो निकै महत्वपूर्ण सवाल हो जस्तो लाग्छ. भूकम्प पहिले पूर्व सूचना गर्न सक्ने गरी आउने विपद होइन, यो चाहिँ आकस्मिक ढंगले आउने विपद हो. सँगसँगै हामी भूगर्भविदहरूले भनेका कुरा र हामीले पढेका कुराहरूको आधारमा नेपाल विश्वको चाहिँ 11 भूकम्पी जोखिमको राष्ट्र हो भन्ने त हामीले बुझेकै छौँ. विशेष नेपालको पहाडी क्षेत्र यसमा उच्च जोखिममा छ. यो कुरा बुझिसकेपछि हामीमा सतर्कता हुनुपर्ने स्वाभाविक हो, तर अहिले पनि त्यो कुरामा चाहिँ कमी हामी देख्छौँ. र बारपाकले जो अहिले मान्छेहरू चाहिँ भूकम्प केन्द्रबिन्दु भनेर बारपाक घुम्न आउनुहुन्छ, उहाँहरू सबैलाई हामीले के अनुरोध गर्न चाहन्छौँ भने भूकम्पको जोखिम जहिले पनि हुनसक्छ र यो बारे हामी सबै सधैँ सचेत हुनु जरुरी छ र हामीले गाउँ बारपाकमा एउटा भूकम्प स्मृति सङ्ग्रहालय बनाउने भनेर हामीले तयारी गरिराखेका छौँ, जहाँ विद्यार्थीहरू र त्यहाँका आन्तरिक र बाह्य पर्यटकहरूले भूकम्पीय जोखिमको बारेमा सतर्क हुनको निम्ति प्रेरणा जागोस् र त्यो वातावरण बनाउनको निम्ति गाउँपालिकाले तयारी गरिराखेको छ र बारपाक आउँदा भूकम्पीय सचेतना विशेष यो प्रकारको विपद र प्रलयकारी चाहिँ अवस्थाबाट मानवीय सभ्यतालाई जोगाउने कुरामा चाहिँ सतर्क गराउने जिम्मेवारीको रूपमा हामी बुझ्छौँ।
हजुर, बारपाकमा केन्द्रबिन्दु भएर भूकम्प गयो त्यसले देशभरि नै यो क्षेत्रमा मध्य क्षेत्रमा ठूलो क्षति गर्यो, काठमाडौँसम्म पनि त्यसको असर पर्यो, अझै पूर्वतर्फ पनि काठमाडौँ पूर्व पनि असर गयो र पश्चिमतर्फ पनि गयो। अब यहाँले त्यहाँको अवस्था सामान्य हुँदै गएको र पुनर्निर्माणका कामहरू पनि करिब 99% सम्पन्न भइसकेको भनिरहँदाखेरि ती संरचनाहरू कस्ता बनेका छन्? हिजोको दिनको फेरि चाहिँ भूकम्प आयो भने त्यस्तै किसिमको दोहोरिने प्रवृत्ति किसिमको त्यो किसिमको संरचना छ या बोलियो छ? हुन त पक्कै पनि बोलियो बनाउन खोजिन्छ, तर त्यो सम्भव भएको छ कि छैन, के छ स्थिति?
यो कुरा पनि माननीय विषय हो र हाम्रो संरचनाहरू चाहिँ भूकम्पीय जोखिमबाट सुरक्षात्मक मापदण्ड अनुसार नै बनेका छन् यहाँका संरचनाहरू। मूलभूत स्तरमा चाहिँ अब प्राविधिकहरूको निगरानीमा बनेकाहरू हुन् र कहीँ कतै अब हेलचक्रै भएकै छैन भन्न त सकिँदैन, तर हामी जुन ढङ्गले चाहिँ अब गाउँपालिकामा निर्वाचित भइसके पछाडि चाहिँ म अघिल्लोचोटि पनि अब गाउँपालिकाको अध्यक्षको रूपमा थिएँ, हामीले त्यो बेलामा पुनर्निर्माणको सन्दर्भमा जनसमुदायलाई सकेसम्म भूकम्पीय जोखिमको बारेमा भावी भविष्यलाई समेत ख्याल गरेर चाहिँ बनाउन जरुरी छ भनेर अनुरोध गर्ने, त्यो सतर्क गराउने, त्यो विषयमा चाहिँ अनुगमन गर्ने प्रयास चाहिँ हामीले गरेको हो। अब धेरै हदसम्म चाहिँ संरचनाहरू त्यो स्तरको बनेका छन्।
हजुर, संरचना बलियो बनाएर मात्र हुँदैन, त्यहाँको भौगोलिक बनावटले पनि महत्वपूर्ण भूमिका राख्छ होइन, यी खेलेको हुन्छ। यो सम्बन्धमा पनि केही परामर्श गरेर अगाडि बढ्नु भयो या त्यतिकै संरचना मात्र बलियो बनेको अवस्था हो गोर्खाको बारपाकको क्षेत्रको?
होइन, अब भौगोलिक अध्ययन पनि भएका छन्, सकेसम्म त्यो बेलामा भासिएका चर्किएका अब धसिएका ठाउँहरूमा संरचना नबनाउनको निम्ति प्रयत्नहरू पनि भएका छन् र त्यो सबै त्यस्ती जोखिमहरूको बारेमा सतर्कता पनि छ यहाँ।
हजुर, पुनर्निर्माण गर्दै गर्दाखेरि स्थानीय शिल्पकला होइन त्यहाँको शैली जुन ले बनेका घरहरू हुन्छन् नि, ती विस्थापित हुने नयाँ किसिमको शैली आउने ती कुराहरू नयाँ काम हुँदै गर्दाखेरि पनि धेरै ठाउँमा देखिन्छन्। यहाँहरूले आफ्नो परम्परागत शैलीलाई कायम राख्नु भएको छ या नयाँ ढङ्गले बनाउनु भएको छ, के छ
योमा चाहिँ? काफी हदसम्म हामी कहाँ समस्या देखियो, विशेष मूल रूपमा चाहिँ बारपाक गाउँ सुरुमा चाहिँ सबै घरहरू उस्तै प्रकारका एकरूपताका एउटा चाहिँ परम्परागत संरचना अनुसार बनेका घरहरू हुन्, तर 72 सालमा भूकम्प गयो, हामी 74 सालमा निर्वाचित भएको हो, यो बिचमै अब इन्जिनियरिङ डिजाइनिङ भएर धेरै संरचनाहरूको सुरुवात भइसकेको र भूकम्प प्राधिकरणले त्यो बेलामा त्यस्ता बस्तीहरूलाई चाहिँ एकरूपताका पूर्वक परम्परागत एउटा चाहिँ परम्परागत ढाँचा चाहिँ आउने पराग त्यो सुन्दरता आउने प्रकारको निर्माणको चाहिँ नक्साहरू बनाउने त्यो डिजाइनिङ ड्रोइङ गर्ने कुराहरूमा चाहिँ धेरै हदसम्म राज्यको चाहिँ कमजोरी म देख्छु, त्यो कारणले त्यो एउटा अवसर चाहिँ हामीलाई गुम्यो, हामीलाई त्यो अवसर अहिले छैन र भावी दिनहरूमा अन्यत्र चाहिँ यस्ता कुराहरूमा ख्याल गर्नुपर्छ भन्ने कुरामा चाहिँ हामीलाई पनि डर अनुभूति भइराखेको छ र हामी त्यो मौकाबाट चाहिँ अब अलि पर पऱ्यौँ जस्तो मलाई लाग्छ।
यहाँहरू आफै पनि त्यहाँमा संलग्न हुनुहुन्छ, यहाँ आफै अध्यक्ष हुनुहुन्छ, स्थानीय सरकारको प्रमुख हुनुहुन्छ होइन, यसलाई त व्यवस्थित गर्ने यहाँहरूको पनि जिम्मेवारी हो, योतर्फ के प्रयासहरू भएको छ नि यहाँतर्फबाट?
होइन, त्यो चाहिँ यहाँले उठाउनु भएको कुरा त्यो किसान के अरे लाभग्राहीहरूले घर बनाउने बेलामा उहाँहरूले तयारी गर्ने बेलामा चाहिँ पुनर्निर्माण प्राधिकरणले निश्चित नक्साहरू निश्चित ढाँचाहरू दिएको थियो, त्यो बेलामा त्यो ढाँचा नक्सा तयारी गर्ने कुरोमा परम्परागत अब कलालाई संरक्षण गर्ने कुरा ओझेलमा पर्यो, हामीले कुरो उठाउँदा उठाउँदै पनि हाम्रो त्यहाँ खास कुरा सुनायो भने यसरी बनेन र हामी अलिक पछि पर्यौँ।
अब त्यहाँ केही घरहरू पनि निर्माण गरिएका थिए होइन, ती घरमा बस्ने व्यक्तिहरूको भन्दा ती घरलाई ट्याक्कै उहाँहरूले चाहिँ स्वीकार नसकेको, आफ्नो बस्तीबाट टाढा भएको अथवा खेतबारीबाट टाढा भएकोले गर्दाखेरि त्यहाँको बासिन्दाहरू बस्न नमानेको भन्ने समाचारहरू पनि आइरहेका छन्। त्यहाँको
बासिन्दा बारपाकको छिमेकी चाहिँ गाउँपालिका धार्चे गाउँपालिकाको लापाक भन्ने गाउँमा, अब आफ्नो गाउँभन्दा अलि माथि चाहिँ गोप्सी पाखामा बनाइएका एकीकृत बस्तीका घरहरू, उनीहरू खेती बारीबाट टाढा पशुपालन गर्ने अवसरबाट अलि टाढा भएको कारणले सबै मान्छे त्यो घरमा आएर बस्न सकेका छैनन्, त्यो कुरा सत्य हो।
भन्नाले यो समस्या यहाँको पालिकामा छैन,
यो हाम्रो पालिकामा होइन,
तर अब यसलाई पनि व्यवस्थित गर्नुपर्ने हुन्छ। धेरै ठाउँमा के छ भने यस्ता जोखिमहरू आएको अथवा बाढी पहिरो प्रकोपहरू यस्ता देखिएपछि बस्तीहरू विस्थापित हुने समस्याहरू धेरै ठाउँमा देखिएका छन् देखिन्छन् पनि, यहाँको पालिकामा त्यस्तो के भएको छ?
अब यो त विपदको एउटा प्रकारको चाहिँ निरन्तर जोखिमकै प्रक्रिया जस्तो मलाई लाग्छ। अब हाम्रो गाउँपालिका पनि भूकम्प पछाडि भासिने पहिरो बढी बढी पहिरो आउने त्यसको असर हुने चाहिँ हामीसँग अहिलेसम्म त्यो समस्याहरू छ,
अरू पनि देखिएछ
छ,
तर व्यक्तिहरू विस्थापित हुने कुराहरू छ नि, घर परिवारै बाहिर जाने होइन, पालिका छोड्ने, आफ्नो जन्म थाथलो छोड्ने, यो समस्या कतिको छ देखिएको?
यो भूकम्प लगत्तै ठुलो मात्रामा मान्छेहरूमा त्यो स्थिति देखियो र अहिले पनि अब अलिअलि त यो नेपालको पहाडी समस्या नै हो बसाइसराईको, अब विपदकै कारणले पछिल्लोचोटि मान्छेहरू चाहिँ गाउँ छोड्नुपर्ने स्थिति त खासै छैन, तर पनि यो राष्ट्रिय समस्याको रूपमा बसाइसराई जुन छ त्यो हाम्रो गाउँ त्यसको प्रभाव छ।
हजुर, आज 28 राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ, खास गरेर 1990 सालको जुन भूकम्प आएको थियो त्यसको सम्झना स्वरूप अथवा त्यसमा अब कसरी भूकम्पबाट बच्न सकिन्छ, कसरी जनचेतनाहरू जगाउन सकिन्छ, कम्तीमा यो दिवस मनाएर पनि भूकम्प है यस्तो हो यसबाट यसरी बच्न सकिन्छ, संरचना यस्तो बनाउन सकिन्छ, यस्तो बनाउनु पर्छ भन्ने किसिम विभिन्न किसिमका जनचेतना जगाउने काम देशभरि गर्ने उद्देश्यले यो विभिन्न ठाउँमा कार्यक्रमहरू पनि आयोजना गरिएका छन्। यहाँ एउटा गोर्खाको बारपाक सुर्लीकोट गाउँपालिका अध्यक्ष त हुनुहुन्छ नै, त्यसको साथै त्यहाँको बासिन्दा पनि हुनुहुन्छ, त्यो पालिका बाहेकका अन्य ठाउँहरू पनि यहाँलाई जानकारी छ, त्यति बेलाको अवस्थाको बारे बताइदिनु न, कस्तो थियो, यहाँले कसरी भोग्नु भएको थियो, कसरी उठ्नुभयो, कति संघर्ष गर्नु पर्यो बताइदिनु न।
निश्चय नै यो हाम्रो गाउँपालिका मात्रै होइन वरिपरिका अरू गाउँपालिकाहरू अहिलेको चाहिँ अब यो अजिरकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, धार्चे, चुम्नुबी, भीमसेन थापा गाउँपालिका सबै भूकम्पबाट आहत भएको, यहाँबाट गोर्खाको केन्द्रबिन्दु भएको भूकम्पको तरङ्ग सिन्धुपाल्चोक दोलखासम्म पुगेको यहाँहरू सबैलाई थाहा छ, राजधानी पनि राम्रैसँग प्रभावित भयो। अब यो परिस्थितिले घरबार विहीन मान्छेहरू सबै सडकमा पुगेका, बालबच्चा वृद्धवृद्धाहरू सुत्केरी महिलाहरूको चाहिँ निकै जटिल अवस्था भएको अब हामी सबै यो अनुभूति गर्छौँ र म यो कार्यक्रम मार्फत के अनुरोध गर्छु भने त्यो अवस्थालाई हामीले सम्झेर जहिले पनि भूकम्पीय जोखिमको बारेमा हामी सबै सचेत हुनुपर्छ र बुझ्नेले नबुझ्नेलाई बुझाउँदै सिङ्गो मानव समाजको रक्षाको निम्ति हामी निरन्तर लाग्नुपर्छ, त्यो घटनाको शिक्षा चाहिँ त्यो जस्तो लाग्छ मलाई।
यहाँले खासै समस्या छैन, पुननिर्माण र पुनस्थापनाका कामहरू भइसके, सबै सम्पन्न भइसके, राम्रो छ भनिरहँदाखेरि अहिले पनि त्यहाँ समस्या छ भन्ने समाचारहरू हामी सुन्ने गरेका छौँ, पढ्ने गरेका छौँ, उहाँहरूमा अहिले पनि त्यस्तै किसिमको त्रास, अहिले पनि चाहिँ सबैले चाहिँ जसरी पुनस्थापित हुनुपर्ने त्यो हुन नसकेको भन्ने कुराहरू आइरहेका छन्। एउटा स्थानीय सरकारको प्रमुख हुनुहुन्छ, त्यस्तो केही छ?
होइन, यहाँले उठाउनु भएको कुरा मैले बुझेँ, बारपाको दलित बस्तीको एउटा चाहिँ केही घरहरूको समस्या चाहिँ त्यो छ, त्यो उहाँहरूको आन्तरिक विवादको कारणले हो, हामी राज्यको सहयोग नभएर होइन, उहाँहरूको चाहिँ समुदायको बिचमा विवाद भएको र यो अदालती प्रक्रियामा मुद्दा बढिरहेको कारणले गर्दा यो हाम्रो पहुँचभन्दा टाढाको विषय हो।
हजुर, यस्तो यस्तो समस्या हुँदै गर्दाखेरि कैयौँ ठाउँहरू व्यक्तिको नाममा भएको जग्गा काम नलाग्ने पनि हुनसक्छ, उहाँलाई अरू ठाउँमा स्थानान्तरण गर्ने काम पनि गर्नुभएको छ, यहाँहरूले कसरी बस्ती बसाउनु भएको छ?
विकल्पहरूको बारेमा हामी लागिराखेका छौँ तर उहाँहरूको अलि अब स्थानीय इगोको कारणले त्यस्ता विकल्पहरू रोज्ने भन्दा अब चाहिँ असान्दर्भिक विषयहरूमा जुधिरहने उहाँहरूको चाहिँ प्रवृत्तिको कारणले हो। अब पटक पटक हामीले विकल्प दिएर उहाँहरूलाई सहयोग गर्ने प्रयास चाहिँ गरिरहेका छौँ। अहिले पनि म स्थानीय सरकारको प्रमुखको हिसाबले यी विषयहरूमा उहाँहरूसँग हामीले गर्न सक्ने र हामीले गरेर हुने कुराको सहयोगमा म जहिले पनि तयार रहेको म यहाँहरूलाई यही कार्यक्रम मार्फत निवेदन गर्न चाहन्छु र अब यो उहाँहरूले पनि यो कुरा बुझ्नुहुन्छ भन्ने मेरो अपेक्षा छ।
हजुर, हामी यहाँसँग कुराकानीको अन्त्यमा पुगेका छौँ। गोर्खामा ठुलो भूकम्प गयो, यसले चाहिँ ठुलो धनमालको क्षति गर्यो होइन। पछिल्लो समयमा आएको 72 सालको भूकम्प एउटा दुःखदायी बनेर गयो, तर यहाँहरूको प्रयास हरे स्थानीय सरकारको प्रयास संघ प्रदेश सबैको प्रयासले गर्दा सामान्य हुँदै गयो र अहिले चाहिँ यहाँले भने जस्तै गोर्खा बारपाक क्षेत्र सामान्य बन्दै गएको छ। तर यसले सन्देश दिएका कुराहरू यहाँले भनिरहँदाखेरि अन्त्यमा त्यहाँका बासिन्दाहरू जो अहिले पनि चाहिँ त्यसको त्रासमा छन् उहाँलाई के भन्नुहुन्छ? किनभने कहिलेकाहीँ भूकम्प जाँदा फेरि आउने हो कि भन्ने त्रासहरू पनि छ, जनचेतनाका कामहरू पनि हुन्छन्, कसरी गर्दै हुन्छ, के भन्नुहुन्छ?
म हाम्रो बारपाक सुरीकोट वासी सम्पूर्ण बुवामा दाजुभाइ दिदीबहिनी र यो कार्यक्रम सुनिरहने नेपालभरिका सबै बुवामा दाजुभाइ दिदीबहिनीलाई के अनुरोध गर्न चाहन्छु भने भूकम्प भनेको यो पूर्व जानकारी राखेर रा आउन सक्ने विपद होइन। यसको कुनै कसैले पनि भविष्यवाणी गर्न सक्दैन। त्यही सँगसँगै नेपाल अन्तर्राष्ट्रिय रूपमै नै विश्वभरिकै यो 11 भूकम्पी जोखिमको राष्ट्र भएको कारणले गर्दा जुनसुकै बेला पनि भूकम्प आउन सक्छ। भूकम्पको बारेमा हामी सतर्क बनाऊ र हामी ढुक्क हुनुहुन्न। हाम्रो पहाडी भूगोलमा घर सुरक्षित भए पनि पहिरोबाट जोखिमको पर्न सक्ने अरू अरू प्रकारका चाहिँ जोखिमहरू हुन्छन् होइन। अब हामीले बनाएको चाहिँ संरचनाहरू पनि हेलजग्राहीले कहीँ कमजोरी हुन सक्छन्। ती कुरा सबैतिरबाट चाहिँ सतर्क रहने कुरामा चाहिँ हामी सबैले चाहिँ यो ज्ञान चेतना सबैतिर पुर्याउनको निम्ति म विशेष अनुरोध गर्न चाहन्छु।
हजुर हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद।
अहिले हामीले कुराकानी गर्यौं गोर्खा बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टसँग। त्यसपछि 2080 साल कार्तिक 17 गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो, जहाँ 157 जनाको ज्यान गएको थियो भने ठूलो धनजनको क्षति भएका थिए, संरचनाहरू पनि ध्वस्त भएका थिए। त्यहाँ अहिले पनि विभिन्न किसिमका समस्याहरू देखिँदै गरेका हामीले विभिन्न समाचारहरूमा अथवा पढ्दै देख्दै आएका छौं र त्यहाँ पनि पुनर्स्थापना पुननिर्माण कार्य अहिले पनि भइरहेको छ र त्यहाँको जनजीवन कस्तो छ, माथि उठ्न सकेको छ कि छैन, भूकम्पबाट प्रभावित नागरिकहरूको सुरक्षाको लागि स्थानीय सरकारले संघीय सरकारले प्रदेश सरकारले गरेको प्रयास पर्याप्त छ कि छैन, यी विषयमा कुराकानी गर्न हामी सँगाउनु छ नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेत, उहाँ वरिष्ठ पत्रकार समेत हुनुहुन्छ। बस्नेतजी स्वागत छ कार्यक्रममा।
हस् धन्यवाद, नमस्कार।
2080 साल कार्तिक 17 गते जाजरकोट र आसपासको क्षेत्रको लागि एउटा दुःखद दिनको रूपमा त्यो स्थापित भयो र त्यसको प्रभाव अहिले पनि कहीँ कतै छ भन्दा असान्दर्भिक नहोला। आज हामी 28 राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदाखेरि भूकम्पबाट प्रभावित क्षेत्र त्यहाँको अवस्था के छ बताइदिनु न। यहाँ एउटा सामाजिक संस्था पनि काम गर्दै हुनुहुन्छ, नेतृत्वदायी भूमिका हुनुहुन्छ, एउटा संचारकर्मी पनि हुनुहुन्छ।
हस्, अब वास्तवमा 2080 साल कार्तिक 17 गते भूकम्प गइसकेपछि जाजरकोट जिल्लामा जुन भूकम्पबाट मृत्यु भएका र त्यसपछि घाइतेहरूको उद्धारका निम्ति त्यति बेलाको स्थानीय समुदाय सेना प्रहरी सबैको सहयोगमा चाहिँ उद्धार कार्य अत्यन्त छोटो समयमा हामीले गर्न सफल भयौँ र त्यसपछि आएर 24 घन्टाभित्र लगभग सबै मृतकहरूको र त्यसपछि घाइतेहरूलाई यहाँ उपचार हुन नसक्नेहरूलाई रिफर गर्ने सबै कामहरू सम्पन्न भयो। अब जहाँसम्म त्यसपछिको गतिविधिहरूमा हेर्दाखेरि जाजरकोट जिल्लाको हाम्रो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा 101 जना र रुकुममा 53 जना गरेर 154 जनाको मृत्यु भयो र त्यसपछि झन्डै 400 जना जति घाइते भएका थिए। र अब हाम्रो प्रारम्भिक नतिजा अनुसार प्रारम्भिक लेखाजोखा अनुसार चाहिँ लगभग 6,000 घरहरू जाजरकोटको विशेष गरेर बारेकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर गएको यो भूकम्पबाट बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका र कुसे गाउँपालिका 4 पालिकाहरू बढी प्रभावित भएका थिए र त्यसमा पनि भेरी नगरपालिकाको वडा नम्बर 1 र 3 र त्यसपछि आएर नलगाड नगरपालिकाको 1, 2, 3, 4, 5 नम्बर वडा चाहिँ बढी प्रभावित भएका वडाहरू हुन्। ती सबै वडाहरूमा झन्डै 6,000 जति घरहरू पूर्ण रूपले ध्वस्त भएका थिए भने लगभग 45,000 घरहरू चाहिँ क्षतिग्रस्त भएका थिए जिल्लाभरिका 7 वटै पालिकामा। र अब हामीले झन्डै विभिन्न यहाँको जिल्ला विपद व्यवस्थापन समितिको नेतृत्वमा यहाँ चाहिँ झन्डै 1 वर्ष जति 2081 सालभरि नै लगभग पुनर्निर्माण पुनर्लाभका गतिविधिहरू सञ्चालन भए र त्यसबाट भूकम्प पीडितलाई केही राहत प्राप्त भयो। र नेपाल सरकारले पनि पहिलो के अरे यो अस्थायी आवास निर्माणका निम्ति झन्डै 46,000 घरदुरीहरूलाई पहिलो किस्ताको रकम उपलब्ध गरायो र त्यसपछि आएर दोस्रो किस्ताको रकम पनि गयो। तर अब पुनर्निर्माणको काम हेर्दाखेरि अहिलेसम्म भेरी नगरपालिका र नलगढ नगरपालिकामा हुन त अब यो डिडिए नेपाल सरकारले नै डिडिए गर्ने भनेर 7 वटै पालिकामा डिडिएको काम सम्पन्न भएको छ र त्यसपछि आएर पुनर्निर्माणको काम चाहिँ केही सङ्घ संस्थाहरूले नमुनाको रूपमा गराएका घर बाहेक अरू कुनै पनि घरहरू नेपाल सरकारले अहिलेसम्म पहिलो किस्ताको रकम अथवा चाहिँ एउटा घर पनि सुरुवात हुन सकेको छैन। भेरी नगरपालिकामा हामीले भाद्र महिनामा नै बैठक गरेर त्यसपछि आएर पुनर्निर्माणका निम्ति झन्डै 600 घरहरूको सिफारिस गरेका थियौँ, त्यो प्राप्त हुन सकेको छैन। र त्यसपछि आएर अहिले पनि मान्छेहरू अधिकांश मान्छेहरू चाहिँ यो नेपाल सरकारले बनाइदिएको किनको अस्थायी आवासमा बस्न बाध्य छन् र अप्ठ्यारोमा जीवन गुजारा गरिरहेका छन्। त्यो अवस्था चाहिँ अहिले पनि देख्न सकिन्छ।
अस्थायी टहरामा बसेका व्यक्तिहरू टिनको टहरामा बसेका व्यक्तिहरूको कुरा गर्नुभयो नि, जाडोको समय छ होइन, जाडोको समय छ, त्यहाँ बस्ती पनि त्यही किसिमको छ, आय स्तरका कुरा हेर्ने हो भने पनि कमजोर आय स्तरका कुराहरू हामीले योभन्दा अगाडि पनि सुन्ने गरेका थियौँ होइन, पढ्ने गरेका थियौँ, समाचार सञ्चार माध्यममा आइरहेका थिए, उनीहरूको अवस्था के छ? यहाँ रेड क्रसको सभापति हुनुहुन्छ, त्यहाँ पनि यहाँले पनि केही सहयोग गर्नु भएको छ कि?
एकदम हामीले चाहिँ विशेष गरेर अहिले मैले अघि पनि भने यो झन्डै हाम्रो 81 सालभरि अर्थात् सन् 2025 को आधा आधीसम्म चाहिँ विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू नेपाल रेडक्रस सोसाइटी सबैले चाहिँ यो पुनर्लाभको गतिविधिहरू सञ्चालन गरे। हामीले पनि हाम्रो विशेष गरेर भेरी नगरपालिकाको वडा नम्बर 1, 2, 3 का जनताहरूका निम्ति यहाँका भूकम्प पीडितहरूका निम्ति आपतकालीन सहयोगका कुराहरू हामीले प्रदान गर्यौँ। त्यसपछि आएर बहुउद्देश्यीय नगद सहयोगहरू प्रत्येक घर परिवारलाई 15,000 को दरले नगद दिने काम गर्यौँ। अस्थायी आवास निर्माणका कामहरू भए र त्यसपछि आएर विद्यालयमा खानेपानी, व्यक्तिको घरहरूमा शौचालय, खानेपानीको निर्माणका कुराहरू पनि भए। हामीले झन्डै वडा नम्बर 1, 2 र 3 का 1 र 2 मा गरेर 10 वटा खानेपानी आयोजनाहरूको निर्माण गर्यौँ। यस्तै अन्य सङ्घ संस्थाहरूले पनि गरे। जीविकोपार्जनको निम्ति पनि हामीले 250 घरदुरीहरूलाई 50,000 का दरले कुखुरा पालन, त्यसपछि बाख्रा पालन, भैँसी पालन, खुद्रा पसलका निम्ति सहयोग गर्यौँ, नगद सहयोगहरू गर्यौँ। र अन्य सङ्घ संस्थाहरूले पनि गरे। कतिपय बाटोघाटो निर्माणका कामहरू पनि त्यति बेला भए, राम्रै गतिविधि भइरहेको थियो, हामीलाई लागिरहेको थियो जिल्लामा चाहिँ अब पुनर्निर्माणको काम चाहिँ छिटै होस् भन्ने हाम्रो चाहना थियो। र अब मान्छेको यहाँको आय स्तर, यहाँको चाहिँ हाम्रो उत्पादन शक्ति सबै कुराहरू हेर्दाखेरि धेरै जसो मान्छेहरू, कतिपय मान्छेहरू विदेश जाने, त्यही नभए पनि भारतमा गएर जीविकोपार्जन गर्ने धेरै परिवारहरू छन्। आफ्नो घर आवास बनाउनका निम्ति चाहिँ आर्थिक अभाव देखिरहेको छ। फेरि अर्को कुरा के भयो भने नेपाल सरकारले यो आवास निर्माणका निम्ति स्थायी घर बनाउनका निम्ति चाहिँ नगद सहयोग 4 लाख दिने भनिसकेपछि सबै मान्छे त्यसको प्रतीक्षामा लागे र त्यसले गर्दाखेरि पनि अहिले कष्टकर जीवन बाँच्नुपर्ने अवस्था चाहिँ हामीले देखिरहेका छौँ।
भन्नाले अहिलेसम्म चाहिँ सहयोग आएको छैन जिल्लामा?
अहिलेसम्म चाहिँ अब यो विशेष गरेर 7 वटै पालिकाको डिडिए भयो, डिस्ट्रिक्ट के अरे डिटेल ड्यामेज एसेसमेन्ट चाहिँ भयो, नेपाल सरकारले गर्यो, त्यसै अनुसारको चाहिँ पूर्ण रूपले क्षति भएका घरहरूलाई चाहिँ 4 लाख रुपियाँ र सामान्य क्षति भएकालाई 1 लाख र सामान्य मर्मत गर्नेलाई 50,000 भनेर 3 प्रकारको सहयोगको घोषणा पनि भयो। र जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर 1 को रिम्नामा चाहिँ यो विपद राष्ट्रिय प्राधिकरणको कार्यालय पनि स्थापना भयो र सबै कुरा भयो, तर यो विभिन्न पालिकाहरूले लाभग्राहीसँग सम्झौता गरेर यो पुनर्निर्माणका निम्ति चाहिँ रकम माग्ने कामहरू पनि भयो। भेरी नगरपालिकाले मात्र झन्डै 641 जनाको भदौमा मागेको थियो, त्यस्तै अर्को दोस्रो बैठकबाट माग्ने काम भयो। तर अब यो के भइदियो भने विशेष गरेर भदौ 23 र 24 गतेको आन्दोलनपछि चाहिँ देशमा अलिकति अन्यलको स्थिति सिर्जना भयो र त्यसपछि आएर अहिले पनि यो पुनर्निर्माण कता गइरहेको छ भन्ने विषयमा पनि अस्ति भर्खर हामी जिल्ला विपद व्यवस्थापन समितिको अध्यक्षजीसँग सल्लाह हुँदाखेरि पनि यो पत्राचारहरू भइरहेको छ र अब यो निर्वाचनको कारणले पनि ढिलाइ भएको हुनसक्छ, तर अब अहिलेसम्म चाहिँ कुनै पनि पालिकामा कुनै पनि भूकम्प पीडितले चाहिँ यो पुनर्निर्माणका निम्ति चाहिँ पहिलो किस्ता पाएको अवस्था छैन।
यो प्रारम्भिक तथ्याङ्क एउटा, पछि समयको चक्रमा चाहिँ लाभग्राहीको तथ्याङ्क बढेको कारणले गर्दाखेरि अन्यलता आयो भन्छन्, हो र सर यस्तो कि?
एकदम हो। यो चाहिँ खास कुरो के भइदियो भन्दाखेरि यो हाम्रो 2078 सालको जनगणना भन्दा, जनगणनामा ल्याएको घरदुरी भन्दा जिल्लाको घरदुरी 38,000 छ भने झन्डै 46,000 मान्छेले 46,000 घरदुरीले पहिलो किस्ताको अस्थायी आवासको निम्ति गयो। र यो किन गइदियो त भन्दाखेरि कतिपय परिवारका मान्छेहरू, पहिला ठुलो कच्ची घर थियो त्यसैमा 2-3 परिवारहरू बस्थे, जब अस्थायी आवास निर्माण गर्ने भइसकेपछि त सबै परिवारहरूको आफ्नो आफ्नो चाहियो, एउटै घर चुरी भएको मान्छेले पनि 3-4 वटासम्म अस्थायी आवास बनाउनु पर्ने अवस्था सिर्जना भयो भने, अर्कोतिर यो डिडिए गर्दाखेरि पनि के भइदियो भन्दाखेरि कतिपय मान्छेहरू अब यो पूर्ण रूपले ध्वस्त भएको घरहरूको पनि छुटेको अवस्था आइदियो र त्यसपछि आएर फेरि अब कतिपय सामान्य भएको पनि पुनर्निर्माण भन्ने आयो भन्ने पनि गुनासोहरू सुन्नमा आयो र त्यसले गर्दाखेरि एउटा अन्यल कस्तो भइदियो भने खास लाभग्राही भन्दा बढी भइदियो। त्यसले गर्दाखेरि जो पूर्ण रूपमा पहिला भूकम्पबाट क्षतिग्रस्त भएका 6,000 घरदुरीहरू थिए उनीहरूलाई ठुलो अप्ठ्यारो स्थिति भएको छ, जसको चाहिँ घरै भत्कियो, जसले चाहिँ ठुलो क्षति बेहोर्यो त्यसले नै नपाउने अवस्थाको सिर्जना भयो। यो डिडिए बिचु डिडिएको विषयमा पनि धेरै मान्छेको गुनासो रहेको छ, अस्थायी आवासको विषयमा पनि अलिकति यो अनावश्यक रूपमा बढी मान्छेलाई दिइएको हो कि भन्ने खालको गुनासोहरू पनि विभिन्न चरणमा उठ्दै आएको छ।
अब यी समस्याहरूलाई त समाधान गर्नुपर्ने हुन्छ, केही प्रयासहरू भएका छन्?
भएको छन्। यसका निम्ति अब नेपाल सरकारले बनाएको जुन कार्यविधि छ त्यो कार्यविधि हेर्दाखेरि कार्यविधिले धेरै कुराहरू प्रष्ट बनाएको छ र अब तर त्यसलाई कार्यान्वयन भन्ने गर्ने भनेको स्थानीय तह हो, स्थानीय वडा हो, वडा अध्यक्षजीहरू त्यहाँको पालिकाले हो, तर अब यो राजनीतिक कारणले चाहिँ कतिपय पालिकाहरू वडा अध्यक्षजीहरू त्यो रिस्क लिन चाहनुहुन्न, त्यसले पनि समस्या आएको छ। तर पनि प्रयास के भइरहेको छ भने डिडिए भएको प्रारम्भिक रूपमा जो नतिजा आयो त्यसलाई स्वीकार गर्ने र त्यसपछि पुनर्निर्माणको काम सुरु गर्दै गर्ने, जो मान्छे वास्तवमा पुनर्निर्माणमा पर्नै पर्ने हो, जसको चाहिँ अप्ठ्यारो अवस्था छ, त्यसका निम्ति चाहिँ अब गुनासो सुनवाई समितिहरू छन् त्यो समिति मार्फत समाधान गर्दै जाने भन्ने एक प्रकारको सहमति भएको छ भने, अर्को एउटा ठुलो हाम्रो समस्या के छ भने यो कार्यविधिमा जाजरकोट बाहेक अन्यत्र घर भएकाहरू र जाजरकोट भित्रै पनि अर्को पक्की घर भएकाहरूले नपाउने भन्ने छ। अब यसले गर्दाखेरि पनि समस्या के भयो भने कतिपय मान्छेहरूको सुर्खेतमा, नेपालगञ्जमा, त्यसपछि काठमाडौँमा घर छ तर यहाँको घर पनि क्षतिग्रस्त भएको छ, ऊ अहिले यहाँ जागिरी यहीँ खान्छ, त्यसपछि उसको जीविकोपार्जन यहीँ भएको छ तर उसले नपाउने अवस्था भएको छ। त्यसले गर्दाखेरि पनि कतिपय चरणमा नेपाल सरकारसँग यो बुदालाई हटाइदिनु पर्यो, यो वास्तवमा साँच्चीकै मर्का छ, यो त जिल्ला छोडेर जाऊ भने जस्तो भयो भन्ने कुरा पनि विभिन्न राजनीतिक दलका फोरमहरूबाट यो कुरा उठिरहेका छन्। तर अब अहिले सुनिदिने कले कसरी समाधान गर्ने भन्ने कुरामा चाहिँ समस्या छ।
हजुर, अब एउटा दुःखद घटना भयो, त्यति बेला चाहिँ भूकम्प आयो, जाजरकोटमा ठुलो क्षति भयो, जनप्रतिनिधिहरूले पनि ज्यान लिनुपर्ने अवस्था यो सम्म पुग्यो, होइन, उहाँहरूको ज्यान गयो, धेरै सर्वसाधारणको ज्यान गयो, धनजनको क्षति भयो, यति भइसकेपछि अब त्यो घटनालाई अब बिर्सेर अथवा त्योबाट केही पाठ सिकेर अगाडि बढ्नु पर्ने हुन्छ, जनचेतनाका कामहरू पनि अगाडि बढाउनु पर्ने हुन्छ, जुन संरचनाहरू त्यसपछि बनेका छन् त्यसपछिका बनेका संरचनाहरू भूकम्प प्रतिरोधी बन्न सकेका छन् कि छैनन्, त्योबाट केही पाठ सिक्न सक्यो छ कि छैन, त्यहाँको समुदायले के पाउनु भएको छ यहाँले?
अब अहिले हामीले भूकम्प गइसकेपछि कतिपय मान्छेहरूले तत्कालै जोसँग चाहिँ आर्थिक अवस्था राम्रो थियो उहाँहरूले तत्कालै पुनर्निर्माणको काम सुरु गर्नुभयो। अहिले पालिकाहरूले पनि विशेष गरेर यो भूकम्प प्रतिरोधी भवनहरू बनाउने, भवन आचार संहिताको पूर्ण पालना गर्ने कुराहरूमा चाहिँ अलिकति कडाइ गरेको पाइन्छ र त्यसले गर्दाखेरि थोरै मात्रामा जे जति विशेष गरेर सदरमुकाम एरियामा नयाँ भवनहरू बनेका छन् त्यसमा चाहिँ यहाँको पालिकाले कडी कडाउ गरिराखेको छ भूकम्प प्रतिरोधी घर बनाउनु पर्छ भन्ने चाहिँ छ। र अब एउटा चाहिँ हामी विभिन्न चरणको यो विभिन्न बैठकहरूमा बस्दाखेरि चाहिँ मानिसमा कस्तो देखिन्छ भने यो पक्की घर नै अब बनाउनु पर्छ भन्ने खालको चेतना चाहिँ भेटिन्छ। तर पनि हाम्रो आर्थिक अवस्था सबै कुराहरूले हेर्दाखेरि हामी अहिले भइरहेकै भवनहरूलाई पनि त्यसलाई प्रबलीकरण गरेर त्यसपछि आएर तिनीहरूलाई पनि भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरेर अगाडि बढ्न सक्ने अवस्था चाहिँ छ। तर पनि मान्छेमा के देखिन्छ भने होइन अब भूकम्प नेपाल भूकम्पीय जोखिममा रहेको ठाउँ फेरि पनि भूकम्प जाने सक्ने भावनाले एकदमै पिलरवाला राम्रै घर बनाउनुपर्छ भन्ने चाहिँ सबैमा मानसिकता चाहिँ देखिन्छ, प्रचार प्रसार त्यसको भएको भेटिन्छ। तर पनि कतिपय मान्छेहरूले आर्थिक अभावमा चाहिँ अहिले पनि पुरानै ढङ्गका घरहरू पनि निर्माण गरिरहेको हामीले पाइरहेका छौँ।
हजुर, यसरी संरचनाहरू बन्दा घरहरू बन्दा परम्परागत शिल्प कलाहरू हराउने हुन् कि भन्ने चिन्ताको विषय पनि छ, के पाइन्छ त्यतातिर?
एकदम यो चाहिँ मलाई पनि चिन्ता लाग्छ किनभने हाम्रो पौराणिक घरहरू कस्तो थियो भन्दाखेरि तीन तलाको बुइगल सहितको त्यसपछि अगाडिपट्टि के अरे आँगन भएको सबै कुरा अलि व्यवस्थित मान्छे बस्ने त्यस्ता धेरै घर। अब हाम्रो यो अलिकति चिसो क्षेत्रतिर के हुन्छ भने तल्लो तलामा गाई भैँसीहरू बाँध्ने, माथिल्लो तलामा मान्छे बस्ने, आज माथिल्लो तलामा अन्नहरू भण्डार गर्ने यस्तो प्रवृत्ति पाइन्छ। तर अहिले धेरै यसो मान्छेहरूमा ठाउँ ठाउँमा बाटो पुगेको त्यसपछि आएर यातायातको सुविधाको कारणले यो होइन अब यो पिलरवाला घर सिमेन्टेड घर बनायो भने मात्रै पक्का भइन्छ भन्ने मानसिकताले कतै हाम्रा पुराना बस्तीहरू मगर बस्ती सुन्दर बस्तीहरू पनि परम्परागत घरबाट हराउने हुन् कि भन्ने चिन्ता चाहिँ मलाई पनि लाग्छ। त्यसलाई पनि जगेर्ना गर्दै वास्तवमा स्थानीय निकायहरूले चाहिँ स्थानीय प्रविधि स्थानीय सिप
अहिले हामीले कुराकानी गर्यौं 28 राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जाजरकोटमा गएको भूकम्पको सन्दर्भमा त्यहाँका रेडक्रसका सभापति हरिबहादुर बस्नेत र गोर्खाको बारपाकमा गएको भूकम्पको सन्दर्भमा बारपाक सुलीकोट गाउँपालिकाका गोर्खाका अध्यक्ष विष्णुप्रसाद भट्टसँग यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम पुर्याउँछ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।